यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। भोटेकोशी बाढ़ीबाट हालसम्म 675 जनाको मृत्यु, 2498 जना अझै सम्पर्कविहीन। भोटेकोशी बाढ़ीका कारण रसुवा र नुवाकोटका सुरुङमा फँसेकाहरूको उद्धारका लागि सरकारको समन्वयमा भारत र चीनको टोली परिचालन। बाढ़ी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। र युक्रेनको राजधानी कियेव नजिक रहेको हात हतियार गोदाममा रूसी आक्रमण, कम्तीमा 37 जनाको मृत्यु। अब समाचार विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले विपदबाट भएको ठूलो क्षतिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था रहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री खनालले पूर्वाधार, सड़क सञ्जाल, पुल तथा जलविद्युत आयोजना लगायतका क्षेत्रमा व्यापक क्षति पुगेकाले अहिले क्षतिको विस्तृत मूल्याङ्कनको काम भइरहेको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री खनालले बाढ़ीबाट भएको क्षतिको मूल्याङ्कनको काम पूरा भएपछि मात्रै पुननिर्माणका लागि आवश्यक योजना र सहयोगको खाका तयार गरिने बताउनुभयो। विपदपछि उद्धार तथा राहतका लागि छिमेकी मुलुक भारत, चीन, जापान, अस्ट्रेलिया लगायतका मुलुकबाट पनि अत्यावश्यक राहत सामग्री प्राप्त भइरहेको मन्त्री खनालले जानकारी दिनुभयो। मन्त्री खनालले उद्धार तथा खोजी कार्य जारी रहेकाले हताहत, बेपत्ता व्यक्ति र क्षतिको आँकड़ा परिमार्जन हुन सक्छ भन्दै नेपाल सरकार सर्वसाधारण तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संचार माध्यमहरूलाई आधिकारिक रूपमा पुष्टि भएका सूचनामा मात्रै विश्वास गर्न अपील गर्नुभयो। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा र नुवाकोटका विद्युत उत्पादन गृहका सुरुङमा फँसेका मानिसहरूको उद्धारका लागि सरकारको समन्वयमा मित्र राष्ट्रहरू भारत र चीनको टनेल रेस्क्यू टीम परिचालन गरिएको छ। नेपाली सेनाले आफ्नै स्रोत र साधनबाट सुरुङमा फँसेका नागरिकहरूको खोज तथा उद्धार कार्य जारी राखे पनि मुख थुनिएका, सुरुङहरूमा फँसेका जीवित नागरिकहरूको उद्धार र मृतकहरूको शव पहिचानका लागि डीएनए परीक्षण तथा शवगृह व्यवस्थापनका लागि भारत र चीनको सहयोग लिइएको परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले रेडियो नेपाललाई जानकारी दिनुभयो।
हाम्रै सुरक्षा निकायहरूबाट हामीले प्रभावकारी ढंगले रेस्क्यू सम्बन्धी कामहरू, उद्धारको कामहरू, खोजका कामहरू अगाडि बढाइराखेका छौँ। तर कतिपय अवस्थाहरू कस्ता छन् भने टनेलभित्र फँसेको अवस्था, टनेलको मुख टालिएको अवस्था, अनि बडिजहरू भेटिएको छ, ती बडिजहरूलाई आइडेन्टिफाई गर्नलाई डीएनए परीक्षण गर्नुपर्ने अवस्था, र कतैभित्र कुनै ठाउँमा अझै पनि जीवित नेपालीहरू, विदेशी नागरिकहरू हुनुहुन्छ कि भनेर उहाँहरूलाई पत्ता लगाउनको लागि लिडार प्रविधिको अवस्था, हामीसँग कति लिडार छन् र कति लिने, कति सहयोगमा लिने, माग्ने भन्ने खालका कुराहरू लगायत, प्राप्त भएका डेड बडिजहरूलाई हामीले सुरक्षित तरिकाले राख्नको लागि हामीलाई मोर्चुरीहरूको पनि आवश्यकता, ठूलो आवश्यकता भएको अवस्था लगायतलाई दृष्टिगत गरी जहाँ जहाँ हाम्रो क्षमताले नभ्याउने अवस्था छ त्यहाँ त्यहाँ सहयोगको लागि हामीले अनुरोध गर्ने, समन्वय गर्ने काम भइरहेको छ। र भारतबाट र चीनबाट पनि त्यो टनेल रेस्क्यू टिमहरू परिचालन भइरहेको अवस्था छ अहिले तत्काल, र अरू पनि आवश्यकता अनुसार हामीले सहयोगको लागि समन्वय गरिरहेका छौँ।
भोटेकोशी नदीको बाढ़ीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि भारत, चीन लगायतका देशहरू तथा विभिन्न अन्तर्राष्ट्रिय दात्री निकाय र संस्थाहरूबाट सहयोग प्राप्त भइरहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो। प्रवक्ता पौडेलका अनुसार भोटेकोशी नदीको बाढ़ीमा परेका विभिन्न देशका 120 भन्दा बढ़ी विदेशी नागरिकको उद्धार गरिएको र अझै 500 हाराहारीमा विदेशी नागरिक हराइरहेका छन्। यसैबीच भारत सरकारबाट हालसम्म 3 चरणमा 97.5 टन मानवीय सहायता तथा औषधि प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार चीन सरकारले 30 बेलीब्रिज र 2000 शव व्यवस्थापनका लागि एयर टाइट ब्याग सहयोग गर्ने भएको छ। परराष्ट्र मन्त्री सिसिल खनाल र चीनका विदेश मन्त्री वाङ यी बीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा दुवै नेताबीच बाढ़ी प्रभावित क्षेत्रमा जारी खोज उद्धार तथा राहतका कार्यका विषयमा छलफल भएको छ। साथै चीनमा बाढ़ीका कारण अलपत्र परेका नेपाली नागरिकको स्वदेश फिर्ती तथा उद्धारका विषयमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ। दुवै पक्षले भविष्यमा यस्ता विपदका जोखिम न्यूनीकरण गर्न प्रभावकारी पूर्व सूचना प्रणाली विकास तथा दुई देश बीचको विद्यमान संयन्त्रलाई थप सुदृढ गर्ने विषयमा सहकार्य बढ़ाउनेमा जोड़ दिएका छन्। यस्तै परराष्ट्र मन्त्री खनाल र भेनेजुएलाका विदेश तथा अन्तर्राष्ट्रिय व्यापार मन्त्री फेलिक्स प्लासेन्सिया बीच पनि टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा मन्त्री प्लासेन्सियाले बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति भेनेजुएला सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै यस कठिन समयमा नेपालसँग आफ्नो ऐक्यबद्धता रहेको बताउनु भएको थियो। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीमा परिमृत्यु हुनेको संख्या 675 पुगेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। जसमध्ये रसुवामा 13, धादिङमा 45, नुवाकोटमा 51, गोर्खामा 57, तनहुमा 35, चितवनमा 246, नवलपरासी पूर्वमा 165 र नवलपरासी पश्चिममा 63 जनाको शव फेला परेको हो। रसुवा बाढ़ीपछि 2498 जना अझै सम्पर्कविहीन छन्। जसमध्ये नेपाली सेनाका 45, नेपाल प्रहरीका 27 र सशस्त्र प्रहरी बल नेपालका 13 जना कर्मचारी अझै सम्पर्कविहीन छन्। यस्तै बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 2301 जनाको उद्धार गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। उद्धार गरिएका मध्ये रसुवाका 676, नुवाकोटका 1622 र धादिङका 3 जना रहेका छन्। यस्तै विभिन्न स्थानबाट उद्धार गरिएका गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको र उपचारपछि 140 जना डिस्चार्ज भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायतका सम्बन्धित निकायका सुरक्षाकर्मी तथा उद्धार टोलीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन्। बाढ़ीका कारण प्रभावित क्षेत्रमा मानवीय तथा भौतिक क्षतिको विवरण संकलनसँगै बेपत्ताको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा परेर हराएका विभिन्न देशका पर्यटक मध्ये 187 जनाको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सीईओ हिक्मत सिंह ऐरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएर हराएका मध्ये 15 देशका 187 पर्यटकको उद्धार गरिएको जानकारी दिनुभयो। उद्धार गरिएका पर्यटक मध्ये भारतका 114, चीनका 27, दक्षिण कोरियाका 20, जर्मनीका 4, बेल्जियमका 1, बुल्गेरियाका 1, इटली 3, माल्टा 4, ओमन 1, पोर्चुगल 1, रसिया 2, स्पेन 2, स्विजरल्याण्ड 2, टर्की 2 र अमेरिकाका 3 रहेका छन्। यस्तै बाढ़ीमा परेर अझै 420 पर्यटक सम्पर्कविहीन भएको पर्यटन बोर्डले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरोकारवालाहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्यलाई तीव्रता दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका नेता विष्णुराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी भोटेकोशी बाढ़ी प्रभावितको उद्धार र राहतको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेता आङदेम्बेले बाढ़ीग्रस्त नुवाकोटको डुंगे बजार, देवीघाट लगायत क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि उद्धार र राहतका लागि 9 बुँदे ध्यानाकर्षण पत्र सरकारलाई बुझाउनु भएको हो। भोटेकोशी बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्यबारे स्थलगत रूपमा देखिएका समस्या समाधानका साथै हवाई उद्धारलाई थप प्रभावकारी बनाउनु पर्ने माग राखिएको उहाँले बताउनुभयो। प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रूपियाँ संकलन भएको छ। बाढ़ी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीड़ितहरूका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट 9 वटा वाणिज्य बैंकका खातामा 5,04,46,81,369 रूपियाँ जम्मा भएको छ भने हिमालयन र लक्ष्मी ब्याङ्कमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको मन्त्री परिषद कार्यालयले जनाएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गरिदिनु हुन समेत अनुरोध गरेको छ। आईएमई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 करोड़ रूपियाँ सहयोग प्रदान गर्ने भएको छ। आईएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्धन गरिएका कम्पनी मार्फत भोटेको सीमाको विनाशकारी बाढ़ीका कारण प्रभावित नागरिकहरूको खोज उद्धार र तत्काल राहतका लागि सहयोग उपलब्ध गराइएको हो। त्यसै गरी आईएमई ग्रुप अन्तर्गतका कम्पनीमा कार्यरत कर्मचारीका तर्फबाट पनि सबैको एक दिनको तलब बराबरको रकम उपलब्ध गराउने ग्रुपले जनाएको छ। विनाशकारी बाढ़ीपछि संकलन गरिएका शवहरूको संख्या बढ़दै जाँदा शवको व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको छ। संवाददाता केशव ढुंगानाको रिपोर्ट।
बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या निकै ठूलो भएको र शव सुरक्षित राख्ने फ्रिजर सहितको शव गृहको क्षमता सीमित भएका कारण विभिन्न जिल्लामा संकलन भएका शवहरू पहिचान गरी आफन्तको जिम्मा लगाउन समस्या भएको छ। अधिकांश शवहरू सजिलै पहिचान हुन नसक्ने गरी क्षत विच्छेद अवस्थामा संकलन भएको र डीएनए परीक्षण हुँदासम्म पनि सुरक्षित राख्न नसकिने अवस्था आएपछि सरकारले पहिचान नभएका तथा व्यवहारिसे शव व्यवस्थापन सम्बन्धी निर्देशिका नै संशोधन गरी डीएनए को नमूना मात्रै राखेर जमिन मुनि गाड्ने लगायत वैकल्पिक उपायहरू शुरू गरेको छ। सरकारको पूर्वानुमान भन्दा निकै ठूलो विपद आइपरेको र यसले भविष्यमा महामारी फैलने लगायतका अन्य चुनौतीहरू पनि थप्न सक्ने भएकाले शव व्यवस्थापनका अन्य विकल्पहरू खोजिएको बताउनुहुन्छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी।
यो स्तरको यति धेरै मानिसहरूको एकैचोटि मृत्यु हुने यति सानो ठाउँमा सबैको शव राखेर व्यवस्थापन गर्ने कुराहरूमा हामीलाई सबै सामग्री पर्याप्त भएको अवस्था अहिलेलाई छैन। त्यही भएर सरकारले अहिले शव व्यवस्थापन सम्बन्धी निर्देशिका नै संशोधन गरेर त्यसको वैकल्पिक व्यवस्थाहरूमा कामहरू भइरहेको छ।
सरकारले विपदपछि महामारी फैलने जस्ता अन्य जोखिम कम गर्न समेत समयमै ध्यान दिनुपर्ने भएकाले संकलित शवको व्यवस्थापनका लागि सबैभन्दा सजिलो उपाय खोजी गरेको हो। अहिले सकेसम्म पहिचान गरेर आफन्तको जिम्मा लगाउने नभए डीएनए नमूना सुरक्षित राखेर रा व्यवस्थापन गर्ने सरकारको तयारी छ। फेरि एकपटक स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी।
हामी भोलि हुन सक्ने सम्भावित जोखिमहरूलाई कम गर्ने कुरामा बढी केन्द्रित भएर भइसकेको जोखिमबाट हामी बाहिर निस्किने गरी कसरी जान सकिन्छ भन्ने पाटोमा काम गर्दैछौँ। पहिचान हुन सकेका शवहरूलाई आफन्तहरू आउनु भएको छ भने उहाँहरूलाई बुझाउने, नभएका त्यसरी रहेका ठूलो मात्रामा शवहरूलाई पछिल्लो समय भएको निर्देशिका अनुसार व्यवस्थापन गर्ने गरी लागिरहेको छ। त्यसबाट भोलिका दिनमा कुनै पनि रोगहरू नफैलियोस्, विशेष रूपमा पानीको स्रोतहरू प्रदूषित भएर, खानेकुराहरू प्रदूषित भएर, सरसफाइहरू राम्रोसँग हुन नसकेर धेरै कुहिने बिग्रिने चिजहरू आफ्नो घर वरिपरि नजिकमा आएर मानिसहरू सानो ठाउँमा बस्दाखेरिको कुराले अरू कुराले पनि बिरामी नहुन् भन्ने कुरामा पनि केन्द्रित रहेर त्यसको समयमा पहिचान गर्न सक्ने गरी त्यो हामीले निगरानी प्रणालीहरू पनि चुस्त दुरुस्त राखेका छौँ।
चितवनमा अन्य जिल्लाको तुलनामा धेरै सब संकलन भएका कारण त्यसको व्यवस्थापनको चुनौती पनि बढी देखिएको छ। शवहरू सडेर दुर्गन्ध फैलन थालेको र चिन्न नसकिने अवस्थामा पुगेपछि सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको बताउनुहुन्छ चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा।
डेड बडीहरू धेरै पर्याप्त भएका र तिनलाई जोगाएर राख्न नसकिने अवस्था भएको हुनाले चाहिँ तत्काललाई डीएनए रेकर्ड राखेर गाड्ने भन्ने निर्णय भएको हो। पहिचान गर्न नसकिने अवस्था छ सबैको लगभग।
मृतकको शव आफन्तको भावना र धार्मिक संस्कारसँग समेत जोडिएको हुन्छ। भविष्यमा आफन्तले दावी गर्न आएमा शव निकालेर दिनुपर्ने हुन्छ। त्यसैले नयाँ निर्देशिकाले आफन्तसँगको डीएनए मिलेमा जे जस्तो अवस्थामा छ सुरक्षित रूपमा शव दिन सक्ने गरी व्यवस्थापन गर्ने व्यवस्था गरेको छ। केशव ढुंगाना, रेडियो नेपाल, काठमाडौँ।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14# हेस डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापन पछि अब बाँकी समाचार। भोटेकोशीमा गएको बाढ़ीले बगाएर त्रिशुली नदीको गोर्खातर्फको बगरमा ल्याएका शवको अन्त्येष्टि गरिएको छ। हालसम्म फेला परेका 55 शवमध्ये 29 वटाको अन्त्येष्टि गरिएको प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद श्रेष्ठले बताउनुभयो। पर्याप्त व्यवस्थित शवगृह नहुँदा शव बिग्रने गनाउने र रोग समेत फैलने हुँदा व्यवस्थापनका लागि शवबाट आवश्यक डीएनए स्याम्पल लिएर अन्त्येष्टि गरिएको उहाँले बताउनुभयो। प्रजय श्रेष्ठका अनुसार बाँकी शव भने प्रदेश अस्पताल गोर्खा एवं एनपीआई गोर्खा अस्पतालको शवगृहमा राखिएको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा रहेका कर्णाली प्रदेशका 197 जनाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ। अकल्पनीय एवं विनाशकारी बाढ़ीका कारण सबैभन्दा बढ़ी जुम्लाका 82, सल्यानका 55, सुर्खेतका 17, रूकुम पश्चिमका 9, मुगुका 11, हुम्लाका 7, जाजरकोटका 3, दैलेखका 5, कालीकोटका 6 र डोल्पाका 2 गरी 197 जनाको अवस्था अज्ञात रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो। उहाँका अनुसार कर्णाली प्रदेश अन्तर्गत 10 जिल्लाका 163 पुरूष, 27 महिला, 4 बालक र 3 बालिका गरी कुल 197 जनाको अवस्था अज्ञात रहेको हो। यसैबीच बाढ़ीपछि 64 पुरूष, 5 महिला र 1 बालक गरी 70 जना सम्पर्कमा आएको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज संघीय सांसदसँग छलफल गर्नुभएको छ। छलफलमा मन्त्री चौधरीले बाढ़ी प्रभावित नागरिकलाई राहत खाद्यान्न, स्वच्छ खानेपानी, औषधि, लत्ता कपड़ा लगायत अत्यावश्यक सामग्री शीघ्र पुर्याउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड़ दिनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्ति तथा वितरणका लागि सरकारी निकाय, स्थानीय तह र सम्बन्धित पक्षबीच समन्वय गरी तत्काल आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको थियो। रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढ़ीबाट प्रभावित भएकाहरूको लागि झापाका 4 स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 53,19,000 आर्थिक सहयोग प्रदान गर्ने भएका छन्। विपदको यो घड़ीमा प्रभावित क्षेत्रका नागरिकलाई राहत पुर्याउने उद्देश्यले कार्यपालिका, जनप्रतिनिधि, कर्मचारी तथा पालिकाको विपद व्यवस्थापन कोष मार्फत रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। नेपाल टेलिकमले रसुवाको त्रिशुली 3A जलविद्युत आयोजनासँगै रहेको टावर मार्फत सेवा सुचारू गरेको छ। यसबाट सो जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक संचार सम्पर्क थप सहज हुने भएको छ। टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर तथा इन्धन कम्पनीकै सवारी साधनको प्रयोग गरी तथा झण्डै 1 दूरीसम्म मानव ढुवानी मार्फत टावरसम्म पुर्याइएको थियो। कम्पनीका प्राविधिकहरूले आवश्यक प्राविधिक परीक्षण गरी टावर सञ्चालनमा ल्याएका हुन्। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको राजधानी किएभ नजिक रहेको एक हात हतियार गोदाममा भएको रूसी ड्रोन आक्रमणमा परि कम्तीमा 37 मृत्यु भएको छ। हात हतियार व्यवस्थापन केन्द्रमा भएको विस्फोटपछि आगलागी फैलिँदा 50 बढ़ी आवासीय भवनहरूमा क्षति पुगेको बताइएको छ। आक्रमणपछि घटनास्थल वरपरबाट 400 भन्दा बढ़ी मानिसलाई अन्यत्र सारिएको छ। युक्रेनका राष्ट्रपति वलोदिमिर जेलेन्स्कीले यो आक्रमणलाई आपराधिक घटनाको संज्ञा दिनुभएको छ। अब आर्थिक समाचार।
भोटेकोशी नदीमा गएको बाढ़ीबाट 9 जलविद्युत आयोजनाका 537 कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अनुसार रसुवा र नुवाकोटमा रहेका 9 जलविद्युत आयोजनामा कार्यरत 898 जना सम्पर्कविहीन भएका थिए। ती मध्ये 361 जनाको भने उद्धार भइसकेको छ। 216 मेगावट क्षमताको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाबाट 576 जना सम्पर्कविहीन भएका मध्ये 254 जनाको उद्धार भएको छ। सोही आयोजनाको सुरुमा अझै पनि 300 जना श्रमिक तथा कर्मचारी फसेको बताइएको छ। सुरुङमा खोजी गरी उद्धार गर्ने कार्य जारी रहेको छ। त्यस्तै 111 मेगावट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाबाट पनि 93 जना सम्पर्कविहीन भएका छन्। रसुवा भोटेकोशी जलविद्युत आयोजनाबाट 4 सम्पर्कविहीन भएको इपानले जनाएको छ। लाङटाङ खोला जलविद्युत आयोजनाबाट 42 जना सम्पर्कविहीन भएका मध्ये 18 जनाको उद्धार भएको छ। त्यसै गरी चिलिमी हाइड्रो पावरबाट 8 जना सम्पर्कविहीन भइरहेको जनाइएको छ। मैलुङ खोला हाइड्रो पावरबाट 7 सम्पर्कविहीन भएको भएका छन्। त्रिशुली जलविद्युत आयोजनाबाट एकजना सम्पर्कविहीन भएका छन् भने देवीघाट जलविद्युत आयोजनाबाट एकजना हराइरहेका छन्। माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाबाट 42 जना सम्पर्कविहीन भएका थिए। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाबाट 122 जना सम्पर्कविहीन भएका मध्ये 91 जनाको जीवितै उद्धार गरिएको छ। नेपाल आयल निगमले भुटेकोशी नदीमा बाढ़ी गएपछि खोज तथा उद्धारमा संलग्न हेलिकप्टरका लागि 40,840 लिटर हवाई इन्धन नुवाकोट स्थित नेपाली सेनाको ब्यारेकमा उपलब्ध गराएको छ। निगमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै खोज तथा उद्धारका लागि गत भदौ 10 गतेदेखि नियमित रूपमा नुवाकोट स्थित नेपाली सेनाको ब्यारेकमा इन्धन उपलब्ध गराउँदै आएको जनाएको छ। निगमका अनुसार भदौ 10 गते 12,000 लिटर, भदौ 11 हेलिकप्टर र ट्याङ्कर मार्फत 10,840 लिटर इन्धन पठाइएको थियो। त्यसै गरी 12 गते 9,000 लिटर र भदौ 13 गते 9,000 लिटर हवाई इन्धन पनि उपलब्ध गराइएको निगमले जनाएको छ। निगमले बाढ़ी प्रभावित स्थानमा रहेका सेल्टरहरूमा नेपाल ग्यास उद्योगबाट नुवाकोटमा 232 थान सिलिण्डर ग्यास उपलब्ध गराएको छ भने एलपी ग्यास उद्योग संघबाट पनि नुवाकोट र रसुवाका लागि 150 थान सिलिण्डर राहत कार्यमा पठाइएको छ। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गति बिहान आएको बाढ़ीबाट प्रभावित क्षेत्रका लागि सरकारले 7.5 करोड़ रूपियाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित 15 स्थानीय तहका लागि शुक्रबारसम्ममा 6,75,00,000 निकासा गरेको हो। प्राधिकरणका अनुसार उक्त रकम प्रभावित स्थानीय तहलाई आवश्यकता अनुसार वितरण गरिनेछ। प्राधिकरणको बिहिबार बसेको कार्यकारी समितिको 35 बैठकले प्राधिकरणको कोषमा रहेको रकम मध्ये उक्त रकम निकासा गर्ने निर्णय गरेको थियो। प्राधिकरणको बैठकले जिल्ला विपद व्यवस्थापन समिति मार्फत तत्काल राहत स्वरूप रकम उपलब्ध गराउने र सो बराबरको रकम अर्थ मन्त्रालयले विपद व्यवस्थापन कोषमा शोध भर्न उपलब्ध गराउने निर्णय भएको थियो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल क्रिकेट संघ क्यानले भुटेकोशी बाढ़ीबाट प्रभावित परिवार तथा समुदायको राहत उद्धार र पुनस्थापनाका लागि 30,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। क्यानका सचिव पारस खड्काले शनिबार प्रेस विज्ञप्ति मार्फत विपदबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि संघका तर्फबाट सो रकम सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो। क्यानले सो सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। अस्ट्रेलियामा जारी टप एण्ड टी20 सिरिज अन्तर्गत भिक्टोरिया CA11 नेपाल एक विकेटले पराजित भएको छ। शनिबार सम्पन्न आफ्नो छैटौं खेलमा नेपालले दिएको 143 रनको लक्ष्य भिक्टोरियाले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर पूरा गर्यो। उसका लागि टम रोजर्सले 21 बलमा 4 चौका र 1 छक्का सहित सर्वाधिक 36 रन बनाए। नेपालका लागि बलिङतर्फ कुशल भुर्तेल र युवराज खत्रीले 2-2 तथा आकाश चन्दले 1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल एले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 142 रन बनायो। नेपालका लागि कुशल भुर्तेलले शानदार पारी खेले। उनले 56 बलमा 6 चौका र 5 छक्का सहित अभिजित 90 रनको पारी खेलेका हुन्। भिक्टोरियाका लागि कलुम स्टोर र हेरी होकेत्राले सर्वाधिक 2-2 विकेट लिए। यसपालि प्रतियोगितामा 6 खेल खेलेको नेपालले 4 खेलमा हार तथा 2 खेलमा जीत दर्ता गर्यो। नेपालले पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइक विरूद्ध 8 विकेट तथा दोस्रो खेलमा बंगलादेश हाइपर पर्फर्मेन्स 11 विरूद्ध 9 विकेटको पराजय बेहोरेको थियो। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा फिदिम स्पोर्टिङ क्लब 5 थर सेमी फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको दोस्रो क्वार्टर फाइनल खेलमा चितलाङ फुटबल क्लबलाई ट्राइबेकरमा 4-3 गोल अन्तरले पराजित गर्दै 5 थर फाइनलमा प्रवेश गरेको हो। खेलको निर्धारित समयमा दुवै टीमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। शनिबार भएको खेलमा 5 थरका गोलकिपर मिराक खजुम म्यान अफ दि म्याच भएका छन्। फुङलिङ स्थित भान्जुन माध्यमिक विद्यालयको खेल मैदानमा भदौ 19 गतेसम्म सञ्चालन हुने खेलमा 8 टीमको सहभागिता रहेको छ। आइतबार हुने तेस्रो क्वार्टर फाइनल खेलमा सातो बाटो फुटबल क्लब र सबिक विजेता सलहेस युवा क्लब सिराहा बीच प्रतिस्पर्धा हुने भएको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेश कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका साथै तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढ़ीबाट हालसम्म 675 जनाको मृत्यु, 2498 जना अझै सम्पर्कविहीन। भोटेकोशी बाढ़ीका कारण रसुवा र नुवाकोटका सुरुङमा फँसेकाहरूको उद्धारका लागि सरकारको समन्वयमा भारत र चीनको टोली परिचालन। बाढ़ी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई र युक्रेनको राजधानी कियव नजिक रहेको हात हतियार गोदाममा रूसी आक्रमण कम्तीमा 37 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।